آواز ہے دوست انعامی مقابلہ میری کہانی.
جب میں 10 سال کا تھا 12 سال کا تھا تو میں نے گٹار سیکھنا شروع کر دیا تھا.
بہت ڈر لگتا ہے تو بچے لوگ کو مارتے ہیں. ابھی بجلی ہے پیسہ کرنٹ لگاتے
ہیں. فون سے رابطہ کرتے ہیں 2 لاکھ روپیہ لاؤ اپنے بچیوں کو لے جاؤ.
میری کہانی.
انسان کو ہوش نہیں رہتا ہے, دنیا نا الٹ جاتی ہے.
السلام علیکم سامعین, پروگرام ہے میری کہانی. میں ہوں آپ کی میزبان شہناز عزیز. پروگرام میں آج ہم کچھ کہانیاں آپ کو براہ راست سنوائیں گے, اور جیسا کہ میں ہمیشہ کہتی ہوں کہ آپ ہمارے ویب سائٹ پر آئیے یا ہمارے فیس بک پر آئیے اور ہم سے رابطہ کیجئے. تو آج ایسا ہی رابطہ ہمارا اپنے کچھ کہانی کاروں سے ہوا, اور انہوں نے اپنی کہانی شیئر کی اور میں نے پھر ان کو دعوت دی کہ واقعی کہانی سنائیں, کیونکہ بڑی ہی ایک انسپائر کرنے والی ان کی کہانی ہے. اور چترال کے علاقے سے, مطلب اس میں خاص بات یہ بھی ہے کہ ایک دور دراز علاقے سے انہوں نے یہ کہانی سنائی ہے. تو آپ یہ بھی نوٹ کر لیجئے کہ ہمارے یہ پروگرام فیس بک پر آپ براہ راست سن سکتے ہیں اور اس میں اپنے کمنٹس بھی بھیج سکتے ہیں. مجھے نظر آ رہا ہے جلیل خان اور رحمداد خان, انہوں نے اپنے کمنٹس بھیجے ہیں, پروگرام کو پسند کیا ہے. تو ہمارے پروگرام میں ڈاکٹر اعجاز مسعود ہمارے مہمان بھی ہوں گے, جو کہ کینسر کے ماہر ہیں. اور خاص طور پہ میں نے ان کو اس لیے بلایا کہ پچھلی بار جب ڈاکٹر صاحب آئے تھے تو وہ زیادہ ٹھہر نہیں سکے تھے, لیکن ہمارے کئی سننے والوں نے اپنے سوالات اس مرض کے بارے میں بھیجے تھے, تو ہم ان کو کانٹیکٹ کریں گے. لیکن کیوں نہ کہانی سے آغاز کریں, اور یہ کہانی آپ کو بہت پسند آئے گی کیونکہ یہ کہانی ایک ایسے فنکار کی ہے جو کہ پاکستان, بھارت, بنگلہ دیش تینوں جگہ بہت مقبول ہیں. خوبصورت آواز ہے, خوبصورت باتیں کرتے ہیں. اب اس دنیا میں نہیں ہیں, لیکن ہم نے ان کے ساتھ کئی سال پہلے پروگرام کیا تھا جہاں سے یہ کہانی ان کی میرے پاس ہے, اور ان کی خاندان سے ہم بعد میں بات کریں گے. تو لیجیے کہانی سنتے ہیں بشیر صاحب کی, جو کہ پاکستان کے اور بنگلہ دیش کے معروف گلوکار ہیں, اور انہی کی آواز سے آغاز ہوتا ہے.
ہم چلے چھوڑ کر تیری محفل صنم, دل کہیں نہ کہیں تو بہل جائے گا. ہم چلے
کچھ اپنی کہیے, کچھ میری سنیے, کچھ اپنی کہیے, کچھ میری سنیے.
پیار کرو تو ان سے کرو, کرتے ہیں یہ تم کو اشارے, پیار کرو تو ان سے کرو.
تمہارے لیے اس دل میں جتنی محبت ہے, اتنی محبت کون کرے گا, کہاں پاؤ گے اس دل میں ہوگی.
جب تصور کسی تصویر میں ڈھل جاتا ہے, جب تصور کسی تصویر میں ڈھل جاتا ہے, جانے کیا کیا مجھے اس وقت.
ہمیں شکریہ ادا کرنا چاہیے کہ ہم اب تک آپ لوگوں کے دلوں میں محفوظ ہیں, مجھے سنتے ہیں, مجھے پیار کرتے ہیں, مجھ سے مجھے چاہتے ہیں. اتنی زیادہ چاہت ہے دلی. میرے باپ دادا جو تھے وہ سب دلی کے تھے, اور فادر جتنے تھے سب دلی, چاندنی چوک پرانا اسٹیشن کے بالکل اپوزٹ, وہ جو بلی ماران تھے نا, وہی وہی وہی. اب غالب صاحب کا مکان بھی وہی تھا, वहीं से वो आना जाना करते थे, हम भी वहीं उनके शेर को गुनगुनाते हुए चले जाते थे। यही तो बात है, यही है। मेरे बाप दादा जी थे वो तिजारत करते थे, और आईने का तिजारत वहीं करते थे, वहां से करते करते वो कलकत्ते में आए, कलकत्ते में वही तिजारत शुरू हुई। अब पता नहीं कैसे कैसे मेरे फादर को, जो गाने के शौकीन थे बहुत, महफिलें सस्ती थी, बहुत से गाने वाले आते थे, वो सब गाते थे, मेरे अपने दोस्तों को बैठा के सुनाते, उसमें हम भी थे। इसी तरह मेरी अम्मा भी गाने की बहुत शौकीन थी, वो बहुत सुनती थी। मैं कलकत्ते से वहां से बंबई भाग गया, बंबई भाग गया था, वहीं था मैं। वहां राजा मेहदील खां, मैंने उन्हीं की यहाँ मैं रहता था, उन्हीं के जरिए मैं बॉम्बे के फिल्म इंडस्ट्री में गाए, बहुत से गाने गाए। वहां से कलकत्ते से आना जाना करते करते अब कलकत्ते से इस तरफ चला आया मैं। एक बार उत्तर महमूद के साथ ढाके में आया, यही फंक्शन वगैरह हुआ, फिर यही पिक्चर वगैरह तलाश वगैरह पिक्चर यहीं से शुरू हुई। पहले तो मैं बम्बई में गा चुका था, फिर बाद में कलकत्ते यहाँ से गाना शुरू किया। इतनी यादें वाबिस्ता है हमसे, जो मैं किसको बोलूं, कौन सा बोलूं, कौन सा कहूं, ये ना कहूं, ये समझ में नहीं आती। याद माजी अजाब है या रब, तो यही तो बोलता हूँ, याद माजी अजाब है या रब, छीन ले मुझसे हाफजा मेरा। बहुत याद आता भाई, वहाँ के चाहने वाले हैं, जब चाहने वाले चाहते हैं मेरा गाना जब बजता है वहां से, मैं भी सुन लेता हूँ कभी कभी, तो दिल भर आता है कभी के वो भी एक जमाना था और ये भी एक जमाना है। यहाँ आने के बाद तो मैंने बंगाली पिक्चरें बहुत की ना, जैसे वहां तो किया था मैंने दर्शन, चलो मान गए, तरपरे उसके बाद आए गाना आपने सुनवाया आखिर, जब तस्वीर किसी तस्वीर में ढल जाता है, ये गाना तो मेरे पास है ही नहीं, मैं अब तक मैं सोचते ही रह गया जो ये कब गाया, कहाँ गाया, कैसे गाया। अगर ये तोहफा आप भेज दें मेरे पास, बड़ी नवाजिश होगी। गाना मेरे पास है ही नहीं, कब कहाँ किस वक्त गाया, कब लिखा, ये भी पता नहीं। ये सब मेरे पिक्चर थे, रहमान की बने हुई पिक्चर थी, और मैं इन सब में मौसीकार के हैसियत से मैंने गाने भी लिखे, बी ए डीप के हिसाब से गाने भी लिखे। गाने उन लोगों ने कहा कि आपको गाना भी पड़ेगा, मैंने सब तमाम गाने भी गाए। उसके बाद वहां से आने के बाद मैंने बंगाली पिक्चर बहुत की है, लोग सुनते होंगे कि अनेक सागर मोयना अमर बाधुन केटे जाए, ये बहुत मशहूर है, बहुत ही मशहूर गाना। तो आमा के पुरा से जुदी है तो लागे भालो, ये भी बहुत मशहूर है। एक तो और भी मशहूर है कि तो जा रे जा भी जुदी जा, ये सब बहुत मशहूर गाना है। तमाम फिल्में, बहुत से फिल्मों में म्यूजिक दिए, जैसे मैनामती, इसकी डबल वर्षन थी, मैनामती वहां बनी मैना, यहाँ मधु मिलन वहां बनी मेहरबान, ये सब डबल वर्षन की पिक्चर थी, तो तमाम गाने भी मैंने गाए थे।
और मैं बता दूं कि फिल्म थी रहमान साहब की चलो मान गए।
जब तस्वीर किसी तस्वीर में ढल जाता है, जब तस्वीर किसी तस्वीर में ढल जाता है, जाने क्या क्या मुझे उस वक्त ख्याल आता है, जब तस्वीर किसी तस्वीर में ढल जाता है।
अभी मैं जो गाना सुन रही थी जो आपने प्ले किया, वो गाना सुन के सिर्फ मुझे यही ख्याल आया कि जो पापा का वॉयस जो है ना, वो सच में एक जेंटल वॉयस है। मेलोडियस ये तो है ही, लेकिन एक जेंटल मैन का जो वॉयस होता है ना, वो क्वालिटी है पापा पे, सुन के आपको लगेगा कि नहीं उनको रेस्पेक्ट ही करे और कुछ नहीं।
जी, मैं तो बस पापा का वॉयस ही सुन रहा था, तो इससे पहले जो तुम सलामत रहो जो गाना जो गाए वो तो बहुत अच्छे गाए पापा को। और भी एक ये मुझे याद आ रहा था, जो पापा के जितने गाने हैं
जी,
वो चाहे रोमांटिक होए या चाहे पैट्रियोटिक होए, कुछ भी गाने होते हैं, तो पापा जब भी पगड़ी हम लोग के सामने भी जब गाते थे, जब फिल्म के लिए गाते थे, तो वो शायद हीरो हीरोइन को देख के गाता था, तो मगर जब पापा घर में हम लोग के सामने जब गाते थे कोई भी रोमांटिक गाना, तो पापा से उंगली ऊपर उठा के अल्लाह की तरफ इशारा करते थे। वही बात आपका बात बोलते बोलते मुझे वही बात याद आ गई। जैसे यहाँ एक एक बंगला एक गाना है, हामी तुम्हार नाम निबो सवाई हमारे प्रेमिक बोले, तो गाना का इशारा है लड़की के ऊपर, मगर पापा उंगली दिखाते थे ऊपर, मैं अल्लाह को चाहता हूँ, अल्लाह का प्यार में मैं ये गाना डेडिकेट करता हूँ, तो ऐसे करके पापा गाना गाते थे।
नहीं, मुझे तो मुझे वो गाने पसंद है जो आप लोगों को पसंद है, जो आप लोगों को पसंद आएगी वो मुझे पसंद होगी। अगर एक भी बताऊं ना तो मेरे और गाने मुझसे छूट जाएंगे, इसलिए मुझसे नाराज हो जाएंगे, इसलिए एक नहीं बता सकता मैं, इसलिए कि तमाम मेरे सुनने वाले, मुझसे प्यार करने वाले, मुझे चाहने वाले जो हैं वो तो मेरे तमाम गाने सुनते हैं।
परछाई तो अनजान मुलाकात की है, दिल का अरमान तसल्ली मेरे जज्बात की है, प्यार मेरा यही कह के मुझे बहला
ये वॉइस ऑफ अमेरिका है। आप हमारे प्रोग्राम फेसबुक पर भी बराह रास्त देख सकते हैं, पता है facebook.com/voaurdu।
तो समीन प्रोग्राम है मेरी कहानी, और अनिल नक्कर साहब ने भारत में किसी जगह से ये मैसेज मुझे किया है कि प्रोग्राम के एंकर को अपना नाम कम से कम 3 बार बताना चाहिए, एक दफ़ा शुरू में, एक दफ़ा आखिर में और एक दफ़ा बीच में। तो मैं बताती तो हूँ शुरू में, और थोड़ी सी ये भी खुशफहमी है या गलत फहमी, आप सब लोगों से इतना पुराना वास्ता है और ये प्रोग्राम आप लोग इतने अरसे से सुन रहे हैं कि अक्सर नाम लेके भी लोग मुझे अपने मैसेजेस करते हैं। तो बहरहाल शहनाज अजीज आपकी मेज़बान है और अंजुम हैरल गिल आपके इंजीनियर हैं। मैं कुछ पैगाम पढ़ना चाहती हूँ, वो हैं एजाज़ुर रहमान, और इन्होंने बहुत तारीफ़ की है इस बात की कि आज की जो हमारे मेहमान हैं उनकी, अदील अंसारी साहब ने बताया कि मेरे पसंदीदा गुलकार हैं बशीर साहब जो हैं हम सब के, और मैं ये भी बता दूं कि उनके बेटी हुमैरा और बेटे राजा दोनों बहुत अच्छा गाते हैं, और अभी हम आप उनकी बातचीत भी आपको सुनवाएंगे, बल्कि उनके छोटे से नवासे से भी बात करेंगे। अच्छा, मोहम्मद सज्जाद नूर ने कहा है ज़बरदस्त है प्रोग्राम। शहजाद नूर ने ये समझाया कि मसूद राना साहब की आवाज़ है, नहीं मसूद राना साहब ये बशीर अहमद साहब हैं जो कि बीए दीप के नाम से गाने लिखते थे, इनके जो गाने हैं उनके इन्हीं के लिखे हुए हैं ये सारे गाने जो आपने सुने, और बीए दीप के नाम से गाने लिखते थे, और वो गाने उनकी आवाज़ तो आपको बताइए कि क्या कमाल की आवाज़ थी, खुश हो जाता है दिल सुन के। मोहम्मद आरिफ दावर, राबिया राबिया, तौकीर जावेद, कामरान खान, जलील खान, रहमदाद खान, अब्दुल्ला खान, मोहम्मद अली, रसूल मुसाफिर, फ़कीर ग़ुलाम हैदर संजरानी ने लिखा है कि फ़नकार हमेशा ज़िंदा रहते हैं, बिल्कुल दुरुस्त कहा आपने। मोहम्मद अनीस, लियाकत अली सीमाप, मोहम्मद हनीफ, अदील अंसारी, मोहम्मद अरशद गुजर, वफा मीर, मोहम्मद पली, ज़काउल्ला और मोहम्मद हसन साहिबान, इन सब ने मैसेजेस किए हैं फेसबुक पर, तारीफ़ की है और ये प्रोग्राम सुन रहे हैं, बहुत शुक्रिया। मैं इस तरह सुनती जाऊंगी। हमारे बहुत ही महबूब मेहमान यानी कि डॉक्टर एजाज़ मसूद साहब हमारे साथ हैं इस वक्त। पिछली दफ़ा आपको याद होगा कि डॉक्टर साहब आए थे मगर जल्दी उनको जाना पड़ गया था। डॉक्टर साहब अस्सलाम वालेकुम। डॉक्टर साहब मेरा ख्याल है कि डॉक्टर साहब आवाज़ आ रही है आपको मेरी?
जी आ रही है।
उनको डॉक्टर साहब सुन सकते हैं आप मुझे अब? एजाज़ मसूद साहब
जी मैं सुन रहा हूँ।
मेरा ख्याल है कि डॉक्टर साहब को आवाज़ नहीं आ रही हमारी, और ज़रा सा कोशिश कीजिए। डॉक्टर साहब हम आपको लेने की कोशिश कर रहे हैं लेकिन गालबन लाइन में कुछ खराबी, अगर आप मुझे सुन सकते हैं तो कुछ बोलिए।
हेलो
डॉक्टर साहब, क्या मेरा ख्याल कनेक्शन ही स्टूडियो से नहीं है? अच्छा डॉक्टर साहब हम आपको दोबारा मिलाने की कोशिश करते हैं क्योंकि आपकी आवाज़ यहाँ स्टूडियो में नहीं आ रही, और इस दौरान जितने हम आपको कोशिश करते हैं, मैंने जैसा कि बताया कि जो बशीर साहब की कहानी है ये तो आपने सुनी, बशीर साहब हमें नहीं है, उनकी आवाज़ हमेशा ज़िंदा रहेगी जैसे कि संजरानी साहब ने भी अभी लिखा, और उनके बच्चे राजा और हुमैरा एक तरह से उनका एक्सटेंशन है। मुझसे इंजीनियर पूछ रहे हैं कि क्या आवाज डॉक्टर साहब को अब आ रही है, यानी डॉक्टर साहब कुछ बोलिए आप। मेरा ख्याल है कि वो मेरी आवाज सुन सकते हैं लेकिन उनकी आवाज मुझे नहीं आ रही, आप इसका कनेक्शन जरा अंजुम ठीक करवाइए। और चलिए हम कहानी की तरफ चलते हैं, यानी हम बात करते हैं हुमैरा और राजा से, और उसके बाद हम डॉक्टर साहब से बात करेंगे। जी अंजुम
जी,
بشیر صاحب کی بیٹی حمیرہ بشیر ہمارے ساتھ ہیں. حمیرہ السلام علیکم.
وعلیکم السلام.
تو میں ابھی تھوڑی دیر پہلے آپ سے بات کر رہی تھی تو آپ مجھے کہہ رہی تھیں کہ مطلب مجھے لگتا ہے کہ میری زندگی 2% بھی نہیں اپنے ابا کے بغیر پاپا کے بغیر.
پاپا کو یاد کرنے کے لیے تو کیا ذریعے چاہیے آپ کو؟ آپ لوگ ہی تو ہیں نا پاپا کو یاد کرنے کے لیے. آپ کے ذریعے ہی تو سب کے پاس چلے جائے گا نا.
تو آپ ہمارے ساتھ ہیں اور ظاہر ہے آپ اس وقت بول نہیں پا رہی ہیں. مجھے یاد ہے میں نے جو اس دن کا ان کا پروگرام تھا ایک ہم جھلک تھوڑی سی اس پروگرام سے سنواتے ہیں.
پاپا کی کیا بولوں میں, پاپا سب سے اوپر ہے, بس دی بیسٹ پاپا ہے.
تو پاپا وقت دیتے ہیں بچوں کو بہت؟
ہاں ضرور, سب ٹائم پاپا کو جب بھی ہم لوگ کو ضرورت ہوتا ہے تبھی پاپا کو ہم لوگ کو مل جاتا ہے. جو ابھی پاپا کا جیسا ایج ہے یا ایسا ابھی بھی ہم کو لگتا ہے کہ جو پاپا کا کوئی ایج ہی نہیں ہوا ہے, پاپا جیسے پہلے تھے ابھی بھی ویسے ہی ہیں. ہم مان ہی نہیں سکتے کہ جو پاپا پہلے جیسے نہیں رہے یا ابھی ایسے ہیں, ایسا ہم مان ہی نہیں سکتے. ہم کو لگتا ہی نہیں ہے, کبھی اگر کوئی ضرورت ہو تو کہ جا کے پاپا کے پاس بولتی ہوں کہ بس پاپا بھی سولوشن دے دیتے.
پر ایک سے گانا کاپی کرتی رہتی ہے, بولتی ہے یہ گانا سکھا دو.
اچھا تو پاپا کیسے گانے میں سکھا رہے ہوتے ہیں؟ ڈانٹ ڈپٹ کرتے ہیں, کچھ پٹائی وغیرہ کرتے ہیں یا بس ایسی محبت سے سکھاتے ہیں گانا؟
پاپا محبت سے سکھاتے تو ضرور ہے لیکن مٹائی ایک بار میں نے کھائی تھی, فرسٹ لاسٹ ہے.
کوئی خاص چوٹ نہیں لگی اس لیے کوئی ہمدردی نہیں کریں گے آپ سے, اتنی پٹائی تو ہونی چاہیے بچوں کی. تو پاپا کا سب گانا سنائے ہوں میرا جو آپ کو بہت پسند ہو.
پاپا کا تو سب گانا مجھے بہت پسند ہے, تو ان میں سے ایک گانا بہت ہی زیادہ پسند ہے, وہ والا ہے کہ
جب تم اکیلے ہوگے ہم یاد آئیں گے, دن رات آہیں بھرو گے ہم یاد آئیں گے, جب تم اکیلے ہوگے ہم یاد آئیں گے, دن رات آہیں بھرو گے ہم یاد آئیں گے.
بہت پیارا.
پاپا کنٹینیو کر رہے ہیں.
یاد آئیں گے میری باتیں جب رات ہوگی سہانی, تاروں کی محفل سجے گی, چمدا پہ ہوگی جوانی, جتنا بھلاتے رہو گے ہم یاد آئیں گے,
کی محفل سجے گی چندات ہوگی جوانی, جتنا بلاتے رہو گے ہم یاد آئیں گے, جب تم اکیلے ہوگے ہم یاد آئیں گے. یوں ہی ترستے رہو گے हम याद आएंगे जब तुम अकेले होगे।
मेरा आप कुछ हमें बताइए, आप अपनी अम्मी के बारे में बताइए, आपकी अम्मी कैसी हैं?
अम्मी अभी उतनी अच्छी नहीं है, पापा जाने के बाद और भी जरा सा सिक हो गई है, पापा को बहुत मिस करती है।
तो आपकी अम्मी खुद भी बहुत अच्छा गाती हैं ना, खुद बहुत अच्छी फनकार हैं और पूरा खानदान इनका फनकारों का, इनके भाई भी हमारे साथ हैं, राजा बशीर उनका नाम है। आपका नाम बड़ा खूबसूरत है, मतलब ये आपका नाम है या आपकी उर्फियत है, ये आपका नाम ही राजा है?
जी मेरा नाम ही, ये भी पापा के रखा हुआ है।
अच्छा।
तो पापा प्यार से राजा बोलते थे, तो बाद में फिर वो बशीर जो पापा का नाम है वो बाद में बशीर ऐड किया गया था। मेरा पहले जो मेरे जो सर्टिफिकेट नेम है वो बेसिकली राजा शब्बीर अहमद है। जैसा आपा का हुमायरा बशीर है, अम्मी का मीना बशीर है, पापा का बशीर अहमद है, तो सबको मतलब सबका नाम का पीछे बशीर है, मेरा नाम का पीछे बशीर नहीं है।
सही।
तो पापा बोले चलो ठीक है, तब तुम्हारा नाम राजा बशीर रख देते हैं।
अच्छा। तो हुमायरा को तो मैं समझ सकती हूँ, बेटियाँ बहुत प्यारी होती हैं बाप को ना, सब बच्चों करते हैं मगर बेटियाँ खासतौर से बाप की लाडली होती हैं। आपको अपने अब्बा कैसे याद आते हैं, क्या उनकी बात सबसे अच्छी आपको लगती थी?
मैंने लाइफ से ज्यादा वक्त मैं पापा के साथ गुजरा है, क्योंकि पापा का साथ ही गाना सीखना हुआ, पापा का साथ ही खेलना कूदना सब कुछ पापा का साथ ही हुआ, ऐसा कि
अच्छा।
इसलिए बोलने जाने में मतलब मेरा लाइफ का ज्यादातर वक्त पापा का साथ दिया है, तो इसलिए पापा को बहुत ज्यादा मैंने हर पल हर काम में मिस करते हैं। पापा को कभी भी वो नहीं महसूस करने मैं देखा जो पापा को वो अपना फनकार में अपना जो गाना में अपना जो सुर में एक अलग सा जो गुरु जो आता था, वो कैसे मैं समझाऊं, वो पापा के अंदर था मगर वो नेगेटिव वे से नहीं था, वो भी था पॉजिटिव वे से। वो भी जो पापा दिखाते थे वो भी मतलब कुछ सिखाने के वजह से दिखाते थे, जिना
अच्छा।
गुरु करो तो ऐसे करके करो।
तो अम्मी अबू दोनों गाते थे, तो कभी घर में मुकाबले चलते थे?
हाँ, ये तो सब टाइम ही चलता था, क्योंकि हम लोग घर में सब संडे को हम लोग प्रैक्टिस में बैठते थे, पापा तानपुरा लेके बैठते थे, अम्मी सुमंडल लेके बैठती थी, हम पापा हारमोनियम लेके बैठते थे। तो पकड़िए 7 बजे अगर हम लोग का रियाज शुरू होता था तो वो खत्म होते होते 10:30 बज जाता था।
अच्छा।
तो ये मतलब हम लोग का फैमिली में सब टाइम ऐसे ही गाना बजाना का एक माहौल था। नमाज पढ़ने के बाद पापा जैसा सुबह का राग चढ़ते थे तो वो सुन के हम लोग का नींद टूटती थी।
मैं हुमायरा आपसे पूछूंगी, अब क्या सबक ने मतलब एक बाप की हैसियत से और एक फनकार की हैसियत से क्या सबक सीखा आपने उनसे जिंदगी में?
पापा जो है जो मैन ऑफ प्रिंसिपल है, पापा कभी सर नहीं झुकाया कहीं, तो जहाँ सच्चाई था वहीं पापा है, जहाँ सुर है वहीं पापा है। पापा से यही सीखने को मिला हम लोग को, कभी झूठ ना बोले, कभी झुके नहीं, सच्चाई से सब टाइम प्यार करे, सुर से प्यार करे, सुर को इबादत करे, बुजुर्गों को रेस्पेक्ट करे, ये सब चीज पापा से मिला है। क्या पता हम लोग कैसे करके कर रहे हैं ये नहीं पता, लेकिन पापा हम लोग को ये सब सिखाए हैं। मेरा बच्चा है उनका इसका नाम है ऐमान इकबाल सरगम, पापा ही रखे है नाम।
हेलो।
हाँ बेटे, अस्सलाम वालेकुम।
अस्सलाम वालेकुम।
आपको अपने नाम का मतलब मालूम है?
नहीं
नहीं मालूम। आपको मालूम है आपका नाम किसने रखा?
अब्बा जी ने।
तो आपको भी गाने का शौक है?
हाँ, है।
अभी क्या सीख रहे हैं गाना?
हाँ, सीख
रहे। तो कुछ सुनाइए हमें। ये अच्छा सरगम, ये मुझे बताओ तुम्हें अब्बा जी की क्या बात याद आती है बहुत ज्यादा?
अब्बा जी हमसे खेलते थे, ये याद आता है।
कैसे थे अब्बा जी?
पढ़ाते थे और गाना सिखाते थे।
बहुत शुक्रिया हमारे प्रोग्राम में आके अब्बा जी को याद करने के लिए। ठीक है,
थैंक यू, बाय बाय, सी यू।
अच्छा हुमायरा, ये तो बहुत ही चहेते होंगे उनके बशीर साहब के।
बहुत ज्यादा, बहुत ज्यादा। सरगम जो पापा के लिए
पापा सो के उठ के उसको देखते थे, सब टाइम उसी से झगड़ना, उसी से लड़ना, उसी से प्यार करना, सब टाइम उसी को लेके ही पापा मस्त रहते थे। मतलब अगर सरगम पापा को अगर कभी अगर परवाह नहीं किया तो पापा हमको फोन करके बोलते थे, देखो माँ सरगम हमसे बात नहीं कर रहा है, सरगम मेरे तरफ देखा नहीं। सरगम जो एज का था वही एज से पापा भी हमसे बात करते थे। पापा मम्मी में ये तो हर कंजुगल लाइफ में लड़ाई झगड़ा होता था, लेकिन इतना स्वीट कपल, इतना लविंग कपल हमने कभी नहीं देखा। अभी जिंदगी में कहीं नहीं देखा, क्योंकि इतना अच्छा अंडरस्टैंडिंग, इतना केयरिंग पापा के, जो अम्मी को कभी तकलीफ होने को कभी तकलीफ नहीं हुआ।
अकेले हो गए हम याद आएंगे, दिन रात आहें भरोगे हम याद आएंगे, जब तुम अकेले होगे हम याद आएंगे, दिन रात आहें भरोगे।
तो समीन ये खूबसूरत आवाज में रखी थी, जो कि बेटी हैं बशीर साहब की, और खुद आपने अंदाज़ा किया होगा कितना प्यारा गाती हैं, और उनके बेटे राजा से भी बात हुई और उनके नवासे से भी। तो ये जिसका नाम उन्होंने सरगम रखा है, और ये ज़ाहिर है मौसीकी की बात है, तो वही तो पूरा ख़ानदानी, उनकी अम्मी भी, हर कोई गाता है उस घर में। अच्छा, कुछ और नाम मैं पढ़ना चाहती हूँ, लेकिन इससे पहले हमारे साथ एक हमारे कहानीकार मौजूद हैं, और खालिद महमूद साहब। जी खालिद महमूद साहब, आपको आवाज़ आ रही है मेरी? खालिद महमूद साहब
जी, मैं
खालिद साहब, खालिद साहब की आवाज़ मुझे बिल्कुल नहीं आ रही। अगर आप बोल रहे हैं, अगर आप मुझे सुन सकते हैं तो बताइए। अंजुम ज़रा पहले इनको, खालिद महमूद साहब को आप देख लीजिए कि वो किसी को बुलाना पड़ेगा, मेरे ख्याल स्टूडियो में ख़राबी है इस वक्त कोई हमारे। तो समीन डॉक्टर साहब, एजाज मसूद साहब, डॉक्टर साहब भी हमें नहीं सुन सकते।
हेलो,
तो समीन हम एक प्रोमो की तरफ चलते हैं। अंजुम एक बड़ा सा प्रोमो आप सुनवाइए कोई हमें, और समीन इस दौरान जितने अंजुम ये प्रोमो आपको सुनवाएंगे, मैं आपको बता देती हूँ कि हमारे ये प्रोग्राम वॉइस ऑफ अमेरिका की उर्दू सर्विस से पेश किया जा रहा है, और इसमें आज हमारे मेहमान हैं डॉक्टर मसूद साहब, जो कि डॉक्टर एजाज मसूद साहब, जो कि निश्तर मेडिकल हॉस्पिटल के, बल्कि जो कि यूनिवर्सिटी है उसके प्रो वाइस चांसलर हैं, शोबा सरतान के सरबराह हैं, और कुछ सवालात आप लोगों के हैं कैंसर के बारे में, जो पिछले हफ्ते रह गए थे। डॉक्टर साहब ने बकमाल मेहरबानी आज आए हैं, लेकिन बदकिस्मती से उनकी आवाज़ हमें नहीं आ रही, तो हम एक प्रोमो की तरफ चलते हैं और देखते हैं ख़राबी क्या है।
VOA उर्दू अब आपके हाथ में,
पढ़िए, देखिए, सुनिए, सेव कीजिए, फॉलो कीजिए।
दूर जाने की जरूरत नहीं, VOA उर्दू की अहम तरीन खबरें और ब्रेकिंग न्यूज की लाइव स्ट्रीमिंग वीडियोस अब आपकी हथेली में हैं।
आईफोन के लिए खसूसी तौर पर तैयार की गई उर्दू VOA की खसूसी ऐप डाउनलोड कीजिए, जो अब एप स्टोर पर भी दस्तयाब है।
VOA उर्दू अब आपके हाथ में।
हमारी और आपकी जिंदगियों में जन्म लेने वाली ऐसी कहानियाँ जिन्हें अक्सर कोई सुनने वाला नहीं होता।
हम एक अरसे से आपको ये कहानियाँ सुना रहे हैं, लेकिन हम ही क्यों, अब आपकी बारी है। आप ये कहानियाँ हमें ईमेल भी कर सकते हैं urdu.feedback@voanews.com। कहानियाँ भेजने के लिए पाकिस्तान में हमारा पता है मेरी कहानी, वॉइस ऑफ अमेरिका उर्दू सर्विस, PO बॉक्स नंबर 1353 यानी 1353 इस्लामाबाद पाकिस्तान। तो इंतजार रहेगा आपकी कहानियों का।
मजीद तफसीलात के लिए urduvoa.com।
तो समीन उम्मीद है कि आपने पता नोट कर लिए होंगे हमारे, और हमारे साथ खालिद महमूद साहब हैं। खालिद आवाज़ आ रही है आपको मेरी?
آواز آ رہی ہے.
چلیے شکر ہے کہ کسی کی آواز تو مجھ تک پہنچی. اور سمین ہم ڈاکٹر صاحب کو بھی ملوا رہے ہیں, آپ اطمینان رکھیے کینسر کے بارے میں جو آپ کے سوالات ہیں ہم پوچھیں گے. اچھا خالد, آپ نے اپنے پاس ریڈیو لگا رکھا ہے کیا, کھولا ہوا ہے
کیا
آپ نے؟ آپ کی آواز گونج, مجھے اپنی آواز دوبارہ سنائی دے رہی ہے اس لیے میں نے پوچھا آپ سے یہ بات. لیکن چلیے اب آپ مجھے سنائیے, آپ کی کہانی بڑی دلچسپ ہے. کہاں چترال میں کس جگہ ہیں آپ, مین شہر میں؟
جی بالکل میم, ابھی میں تو چترال مین شہر میں ہوں.
تو کچھ پہلے اپنی تھوڑی سی زندگی کے بارے میں بتائیے کہ اس سے پہلے کہ میں آپ یہ بتائیں کہ آپ نے پھر کیا کیا, انجینئرنگ پڑھی اور جو کچھ کیا, لیکن شروع کیسے ہوئی آپ کی زندگی؟
ہاں شروع یوں ہی کہ چترال سٹی سے ایک علاقہ ہے تیرچ میر نام کا, چترال سٹی سے 5-6 گھنٹے کی ٹریولنگ ڈسٹینس ہوتی ہے.
اچھا
وہاں میں پیدا ہوا اور بچپن کی تعلیم وہاں سے میں نے حاصل کی. والدین کا بڑا شوق تھا کہ بیٹا پڑھ لے آگے بڑھے, تو انہوں نے اس ٹائم وہاں پہ سائنس کا کوئی کنسیپٹ نہیں تھا, تو انہوں نے مجھے چترال سٹی بھیج دیا. یہاں میں نے میٹرک کر لی. میٹرک کے بعد میرا خواب تھا کہ میں فیوچر میں بزنس مین بنوں, تو ہوا یہ کہ کالج لائف گزر گئی. گزرنے کے بعد والد نے مجھے فورس کیا کہ میں انجینئرنگ پڑھ لوں, تو میرا خواب تھا کہ میں بزنس مین بنوں. تو میں اپنے والد کو کنوینس نہیں کر سکا, انہوں نے اپنی وہ جو ان کی ڈریم تھی ان کو میرے اوپر امپوز کر دیا. بہرحال میں نے ان کی سنی. جب میں انجینئرنگ کر رہا تھا تو اس ٹائم مطلب میرے خواب جو میں دیکھ رہا تھا اپنی منزل, تو اس کو میں کسی طرح بھی مطلب اس کو میں چھوڑنے کے لیے تیار نہیں تھا.
اچھا خالد میں آپ کو یہاں پہ, آپ ہمارے ساتھ ہی رہیے, میں آپ کو اس لیے روک رہی ہوں کہ ڈاکٹر صاحب بالآخر آپ کی آواز بھی آئی اور مجھے امید ہے کہ ڈاکٹر صاحب بھی کو بھی میں سن سکوں گی. تو تھوڑی سی ہم ڈاکٹر صاحب سے بات کرنا چاہتے ہیں کیونکہ کچھ ضروری سوالات ہیں بیچ میں اور ہمارے کالرز ہمارے ساتھ ہیں جو کہ ان سے کینسر کے بارے میں معلومات چاہتے ہیں. لیکن آپ ہمارے ساتھ رہیے, آپ کی کہانی ابھی ہم پوری کرتے ہیں. ڈاکٹر صاحب آواز آ رہی ہے اب آپ کو میری؟ میرے خیال شروع سے مسئلہ یہ تھا کہ آپ کو میری آواز آ رہی تھی لیکن مجھے آپ کی آواز نہیں, تو بے حد شکریہ, بڑی تکلیف دی ہم نے آپ کو کئی دفعہ کنیکٹ کرنے کی کوشش کی. اچھا میں سوال جلدی سے پوچھ لوں, رہنا جائے. انیسہ رحمان صاحبہ قصور کے کسی گاؤں میں رہتی ہیں اور وہ یہ نہیں چاہتی تھیں کہ اپنی کہانی شیئر کرنا, لیکن ان کی بچی کا مسئلہ ہے بلڈ کینسر کا. تو انہوں نے یہ پوچھا ہے کہ میں نے آپ کے پروگرام میں سنا کہ کوئی دوائی ایسی ہے کہ بلڈ کینسر جو ہے اسے ختم ہو جاتا ہے, تو کیا ہے کہ یہ کینسر قابل علاج ہے یا ساری عمر دوا کھانی ہوتی ہے, یہ پوچھا ہے انہوں نے.
دیکھیں جی, بلڈ کینسر کی بے شمار قسمیں ہیں, اس میں ایک خاص قسم ہے سینئر میل کرونک مائلڈ لیکیمیا, اور اس میں بھی خاص وہ مریض جن کا فلاڈیلفیا کروموسوم پازیٹیو ہوتا ہے ہم انہیں یہ دوائی دیتے ہیں. اور اس میں بھی دو دوائیں ہیں, ایک جیویک ہے ایک ایگزیٹ ہے. تو ان میں سے ایک دوا تو ہے جو ساری عمر کھانی ہوتی ہے, اور ایک دوا ہے جسے ہم بعد میں 2 سال یا 3 سال بعد اس کے ٹیسٹ کروا کے کلیئر کر دیتے ہیں اور پھر وہ دوا بند ہو جاتی ہے.
اچھا تو اس کے یعنی تشخیص کا کیا طریقہ ہے, کس طرح کہاں جانا پڑتا ہے یہ تشخیص کروانے کے لیے؟ گاؤں میں تو ظاہر ہے نہیں ہے, تو قصور کے قریب کہاں ہو جائے؟
یہ کہاں سے ہے ان کا گاؤں کہاں ہے؟
قصور میں, قصور میں کسی جگہ ہے.
تو یہ لاہور میں جنرل جناح ہاسپٹل ہے, وہاں چلے جائیں.
اچھا
ڈاکٹر پروفیسر محمد اکرم ہیں, ان کے پاس چلے جائیں میرے حوالے سے.
پروفیسر محمد اکرم صاحب, اچھا. تو ڈاکٹر صاحب میرے پاس سوال اور ہیں لیکن ایک کالر بھی ہمارے ساتھ ہیں جو کہ کینسر کے بارے میں آپ سے کچھ پوچھنا چاہتے ہیں, تو پہلے ہم ان کا سوال لے لیں اور اس کے بعد میں آپ سے اور سوال پوچھوں گی. جی آواز آ رہی, بلوچ صاحب آواز آ رہی ہے؟ رند بلوچ.
السلام علیکم.
وعلیکم السلام رند صاحب, کیسے ہیں آپ؟
الحمدللہ ٹھیک ہے. تھوڑا ایک مسئلہ ہے ڈاکٹر صاحب سے شیئر کرنا ہے. میرا ایک بچہ ہے سبحان حیدر,
جی
2.5 سال اس کی عمر ہے. اس کے کان ناک گلے اور ہاں ناخنوں سے نا اکثر خون بہنے لگ جاتا ہے. چیک اپ بھی کرایا ہے تو ڈاکٹر کہتے ہیں کہ ٹھیک ہو جائے گا, لیکن وہ 3-4 سال سے میں ہاسپٹل کے چکر لگا رہا ہوں. تو بٹیک سنگھ ہاسپٹل میں گیا اور کمالیا ڈسٹرکٹ ہاسپٹل میں لے کے جاتا ہوں, ہفتے میں 1-2 بار چیک اپ ہوتا ہے. بچے کے نا آنکھ کان اور ناک اور ناخنوں سے خون آ جاتا ہے.
اچھا لیکن ڈاکٹر کیا کہتے ہیں آپ کو کہ کیا بیماری ہے ان کو بچے کو؟
वो कह देते हैं बाजी नॉर्मल है, ठीक हो जाएगा, मेडिसिन लिख देते हैं। वो जाहिर है मैं मजदूर आदमी हूँ, गरीब भी हूँ, तो उसका इलाज तो करा रहा हूँ, लेकिन वो ठीक नहीं हो रहा।
अच्छा, मेरे ख्याल हम डॉक्टर साहब को बोलने देते हैं।
उससे पहले जो मेरी मसलन बीवी थी, उसको छाती का मसला हुआ था, उसका तो इलाज हमने ना पीनम हॉस्पिटल फैसलाबाद से कराया था।
अच्छा।
डॉक्टर रक्षा सादिक और नहीं साहब की जेर निगरानी।
ठीक है, तो चलिए अब डॉक्टर साहब से बात करते हैं। डॉक्टर साहब, आपने सुन लिया इनका मसला?
जी, इन्हें ये प्रोबेशन से हैं, इन्हें फैसलाबाद करीब पड़ेगा। फैसलाबाद में अलाइड हॉस्पिटल में चले जाए, ये स्किन प्रॉब्लम ज्यादा है, वहाँ स्किन स्पेशलिस्ट को दिखाएंगे, ठीक हो जाएंगे।
अच्छा, तो डॉक्टर साहब इन्होंने, मैं बल्कि इनके सवाल की वजह से मुझे ये बात, ये जहन में सवाल आता है, क्योंकि इन्होंने बताया कि उनकी जो बेगम है उनको छाती का सरतान था। तो क्या कैंसर, यानी अगर उस वक्त कोई कंसीव करती है खातून जब वो मरीज हो कैंसर की, तो क्या बच्चे में हो इसके इम्कान है कि बच्चा में भी वो बीमारी आ जाए?
देखें, अगर ब्रेस्ट कैंसर है तो उसके अंदर ये चांस होता है कि बच्चे को नहीं, मगर एक सेकंड हो चुकी है।
अच्छा। Hello? जी जी,
मैं अभी आपको कॉल कर रहा हूँ।
डॉक्टर साहब, आपकी आवाज़
अच्छा जी। उसमें ये है कि जो ब्रेस्ट कैंसर है उसमें अगर हमल हो जाए तो ब्रेस्ट कैंसर बिगड़ सकता है, क्योंकि ये हार्मोन डिपेंडेंट होता है और उसमें ना प्रेगनेंसी की वजह से वो ब्रेस्ट कैंसर बिगड़ सकता है।
अच्छा, लेकिन मतलब बच्चे में वो मुंतकिल नहीं हो सकता? बच्चे में
नहीं, बच्चे को कुछ नहीं होगा, बच्चे को कुछ नहीं होगा।
अच्छा, और कुरम एजेंसी से जाहिद शाह भी इसी बारे में कोई सवाल पूछना चाह रहे हैं। जी जाहिद शाह साहब, अस्सलाम वालेकुम। जायशा साहब, आपका सवाल क्या है?
जी,
अस्सलाम वालेकुम।
सर, मैं डॉक्टर से थोड़ा सा मुझे बात करवा दे।
जी जी, बात कर रहे हैं, सुन रहे हैं, बात कर रहे हैं, सुनिए, आप करिए बात प्लीज। जी बोलिए। वालेकुम सलाम।
डॉक्टर साहब से जो यही, हेलो
जाय साहब, आप अपना सवाल पूछिए, डॉक्टर साहब सुन रहे हैं आपको। जी आप पूछिए सवाल।
जी, क्योंकि भाजी मैंने 2016 में फिल्म मेकर में एसएससी कंप्लीट किया था, लेकिन मजीद तालीम हासिल करने के लिए मुझे मसम इरादा था, लेकिन बेबसी की वजह से आला तालीम के लिए तो दाखिला ना ले सका, लेकिन फिर भी जो 3 साल के वजह होने ना दिया, लेकिन अपने गांव में ऐसे बच्चे जिसके बात के साया उसके ऊपर नहीं था।
लेकिन जाहिद, क्या मैं समझ गया, जाहिद आप तो कुरम एजेंसी से, आपसे पिछले हफ्ते बात हुई थी, लेकिन क्या आप कैंसर के बारे में कोई सवाल डॉक्टर साहब से पूछना चाहते थे?
भाई जी, पूछना चाहता हूँ मेडिकल यूनिवर्सिटी के बारे में, कई बार जाना तो मैं
जाहिद आपको बता दूं कि अमरीकी इदारों का एक पूरा प्रोसेस है, और पाकिस्तान में कोई भी आपकी इस सिलसिले में मदद नहीं कर सकता, यानी डॉक्टर साहब इस सिलसिले में मदद नहीं कर सकते, लेकिन आप अमेरिकन कौंसलेट यानी अमरीकी कौंसिल खाने या अमेरिकन एम्बेसीज में पूरी मालूमात हासिल कर सकते हैं। आप बहुत ज़हीन स्टूडेंट हैं और मुझे पूरे यकीन है कि आपको मेरिट पर स्कॉलरशिप मिल सकता है। बहुत आप करके देखिए और फिर आप मुझे बताइएगा, मैं आपको मज़ीद लिंक्स वगैरह भेज दूँगी। अच्छा डॉक्टर साहब, एक सवाल है शिरानी साहब ने पूछा है कि कैंसर की वो कौन सी अकसाम है जो काबिल इलाज है? डॉक्टर साहब,
ये है कि कैंसर सिर्फ एक लफ्ज नहीं है
जी।
अब देखें, अगर छाती का ब्रेस्ट का ही लें तो 40 किस्म के ब्रेस्ट कैंसर हैं, और फिर उनके मुख्तलिफ ग्रेड होते हैं, मुख्तलिफ स्टेजेस होती हैं, तो इनमें कुछ हैं जो 100% क्योरेबल हैं, कुछ है जो एग्रेसिव होते हैं जिनका इलाज मुमकिन नहीं होता। तो ये पिन पॉइंट करना कौन सा कैंसर है तो ये तो नहीं कहा जा सकता। ये तो वो बंदा सवाल करता है जिसे सवाल किया होगा तुम कौन सा कैंसर करवाना चाहोगे।
अच्छा अच्छा, लेकिन डॉक्टर साहब इसमें कोई एहतियाती तदाबीर मुमकिन है कैंसर के, अगर जेनेटिक ना हो कैंसर?
सर मैडम, बात ये है कि आप हर चीज खाएं, न्याना रवि सिखाएं, इस्लामी असूलों पर काम रखें तो आपको कुछ नहीं होगा।
अच्छा,
हम लोग अपने मजहब से दूर हो रहे हैं, हमने खुराक में अपने आप को क्या रखा हुआ है कि हम अगर चिकन खा रहे हैं तो चिकन ही खा रहे हैं। अब आप ये देखें कि अफगानिस्तान साइड पे ज्यादा गोश्त खाया जाता है, उन्हें मेदे का कैंसर होता है।
अच्छा।
ठीक है, कराची साइड पे पान ज्यादा खाया जाता है, उन्हें मुंह का कैंसर होता है।
क्योंकि
मुख्तलिफ इलाकों में मुख्तलिफ, हमारे पंजाब में पेस्टिसाइड का ज्यादा इस्तेमाल है, यहाँ पे ब्लड कैंसर ज्यादा होता है।
किस चीज के इस्तेमाल की वजह से डॉक्टर साहब? ब्लड कैंसर आपने क्या कहा, किस चीज को? پنجاب میں کیا چیز زیادہ استعمال ہوتی ہے؟
افغانستان اور خیبر پختونخوا میں گوشت زیادہ کھایا جاتا ہے,
دمبے
کا چربی والا گوشت.
جی ہاں,
اس سے انہیں میدے کا زیادہ ہوتا ہے. آپ کراچی سائڈ پہ چل جائیں, ادھر پان کا استعمال زیادہ ہے, ادھر منہ کا کینسر زیادہ ہے. پنجاب میں پیسٹیسائڈ کا, فرٹیلائزر کا, زرعی ادویات کا استعمال زیادہ ہے, یہاں بلڈ کینسر زیادہ ہے.
اچھا,
تو ویری کرتا ہے کون سا علاقہ ہے, کہاں زیادہ چیزیں. ہم اگر میانہ روی سے چلیں, اپنے ٹیسٹ ریگولر کرواتے رہے تو کینسر سے بچا جاتا.
ڈاکٹر صاحب ایک سوال میرا ہے آخری, اس کے بعد مجھے پتا ہے اس وقت آپ بہت مصروف ہیں. صرف ایک سوال یہ کہ یہ جو مائکرو ویو کا استعمال ہے, کیا یہ کینسر کی وجہ بن سکتا ہے اس میں کھانا بنانے سے یا ہیٹ اپ کرنے سے؟
دیکھیں مائکرو ویو جو ہے نا, ہمیں اب میں ایک بات بتاؤں آپ کو.
جی,
آج سے 30-40 سال پہلے یہ مشہور کیا گیا تھا کہ دیسی گھی کھانے سے خون کی شریانیں تنگ ہو جاتی ہیں.
جی,
مگر آپ یہ چیز بتائیں کہ اگر اس دیسی گھی کو ہاتھ کی ہتھیلی پہ رکھیں وہ پگھل جاتا ہے تو دل خون کی نالیوں میں جا کر کے وہ جمے گا؟
درست,
یہ کچھ میڈیا پروجیکشن ہوتی ہے جو اب چیزوں کو یوز کرنے. اب یہ وہی لوگ ہیں جو اس کو کہتے تھے بناسپتی گھی اچھا ہے اور اب کہتے ہیں بناسپتی گھی بھی ٹھیک نہیں ہے, آپ کنولا آئل کھائیں. تو بات یہ ہے کہ وہ جو ہمارے بزرگ تھے, ہمارے آبا اجداد تھے, وہ یہی دیسی گھی کھاتے تھے, یہی چیزیں کھاتے تھے, انہیں تو کچھ نہیں ہوا. یہ ہماری اسٹریسفل لائف ہے جس میں ہم ان حالات کے آگے مائکرو ویو جلد بازی کا استعمال ہے, اور مائکرو ویو اگر کبھی کبھار کرنا ہو تو ٹھیک ہے, ہم ریگولر جب اس کا استعمال کریں گے تو وہ نقصان دہ ہے.
اچھا, ایک آخری کالر اور, کیونکہ ان کا کوئی اپنا ذاتی سوال ہے, یہ راجہ محمد ظہیر صاحب, ان کو لے لیتے ہیں. جی راجہ محمد ظہیر.
جی جناب, السلام علیکم. جی
جی وعلیکم السلام.
جی ڈاکٹر صاحب, یہ معلوم کرنا ہے جی کہ عام کینسر اور بلڈ کینسر میں یہ فرق ہوتا ہے کہ یہ علیحدہ علیحدہ چیزیں ہیں, ان کی نشانی کیا ہوتی ہیں؟ عام مریض میں کیا مطلب جو اس کی نشانی ہوتی ہیں کینسر کی؟
انہوں نے ذرا بڑا طویل اور ایک جنرل قسم کا سوال پوچھا ہے جس کا آپ غالباً جواب بھی دے چکے ہیں کہ عام کینسر اور بلڈ کینسر میں کیا فرق ہوتا ہے اور اس کی نشانیاں کیا ہوتی ہیں. تو جیسا کہ آپ نے کہا کہ بہت ساری اقسام ہیں, اور
بلڈ کینسر خون کا کینسر ہوتا ہے, باقی کینسر دوسری کینسر ہوتا ہے, جواب تو اتنا ہی ہے اس کا.
اچھا, تو چلیے ڈاکٹر صاحب, میں بہت آپ کا شکریہ ادا کرتی ہوں. جی جی, آپ کچھ کہہ رہے تھے.
بلڈ کینسر میں عموماً خون کی کمی ہو جاتی ہے, بخار ہو جاتا ہے جو کنٹرول نہیں ہوتا, جو جسم کے سوراخ ہیں ان میں سے خون آنا شروع ہو جاتا ہے. یہ ایک عام ہے, مگر یہ ضروری نہیں اس کی اور بھی وجوہات ہوتی ہیں. تو یہ عام وجوہات ہیں, انہیں ٹیسٹ کرنے سے پتہ چلتا ہے کہ بلڈ کینسر ہے یا نہیں.
اور سادہ ٹیسٹ ہوتا ہے اس کا بلڈ کینسر کا کوئی, یا کوئی کمپلیکیٹڈ قسم کا ٹیسٹ ہوتا ہے؟
نہیں جی, وہ بلڈ کمپلیٹ بلڈ کاؤنٹ کروا لیں, اس میں اگر خدا نہ خاصا کوئی چیز آئے گی تو وہ آگے پھر انویسٹیگیٹ ہو جائے گا.
اچھا اچھا ڈاکٹر صاحب, بہت شکریہ. اور آپ سے میری پہلے بات ہو چکی تھی ماریا کے بارے میں, آپ اس بارے میں انویسٹیگیٹ کر رہے ہیں ابھی اور دارالامان کا پتہ کرنے کی, تو جیسے ہی ہوگا ہم
ان شاء اللہ.
جی اچھا, بہت شکریہ ڈاکٹر صاحب. تو سامعین, ڈاکٹر اعجاز مسعود صاحب ہمارے ساتھ تھے, نشتر میڈیکل یونیورسٹی ملتان سے, اور وہاں کے شعبۂ سرطان کے سربراہ بھی. بہت شکریہ ڈاکٹر صاحب کا. طارق چکتائی صاحب ہمارے ساتھ ہیں. طارق صاحب, ڈاکٹر صاحب کو جانے کی جلدی تھی اس لیے میں نے آپ کو اس وقت نہیں لیا تھا, لیکن آپ ہمارے ساتھ رہیے. اور بلکہ مسعود خالد محمود سے میں چاہوں گی کہ آپ کو ایک بات پوچھنا چاہیں اگر. جی خالد محمود, اب آپ اس کے آگے اپنی کہانی سنائیے کہ اس کے بعد کیا ہوا کہ آپ کے والد نے جب بزنس کا,
والد کا بڑا شوق تھا کہ میں انجینئرنگ کیریئر کر لوں, کیریئر بنا لوں. تو میرا اپنا شوق تھا کہ میں بزنس مین بنوں. تو ہوا کچھ یوں, میں یونیورسٹی گیا, یونیورسٹی جا کے میں اپنے ڈریم کے ساتھ کمپرومائز کرنے کے لیے تیار نہیں تھا, چونکہ میں گھر میں اکلوتا تھا, پانچ بہنوں کا ایک بھائی تھا. تو جو میں کہتا تھا میرے والد کرنے کو تیار تھے. تو انہوں نے مجھے بڑے اچھے ہاسٹل میں شفٹ کروا دیا, وہاں ہر کچھ مجھے تیار مل جاتا تھا, کھانا, دھوبی سے کپڑے دھونا, صفائی والے, سب کچھ مجھے تیار مل جاتا تھا. تو جب میں نے یہ فیصلہ کر لیا کہ مجھے اپنے ڈریم کے ساتھ کمپرومائز نہیں کرنا ہے, تو میں وہ ہاسٹل چھوڑ کے ایک پلیٹ میں شفٹ ہوا. उस फ्लैट में चार कमरे थे, उस चार कमरों में मैंने अपने दोस्तों को एडजस्ट कर लिया उनके लिए। मैं क्योंकि मुझे बनना बिजनेसमैन था तो मैंने ये जिम्मेदारी ली उनकी कि मैं आपके लिए खाना बनाऊंगा, आपके क्या कहते हैं कमरा वगैरह की सफाई भी मैं कर लूंगा।
अच्छा।
महीने के एंड में मुझे मेरी मतलब 10-12 हजार की मुझे बचत हो जाती थी।
अच्छा, यानी वो लोग पे करते थे आपको सब लोग?
हाँ, वो पे कर देते। फ्लैट में अपनी जिम्मेदारी से लिया हुआ था और उसका जिम्मेदार मैं था। हाँ। जो उनका ऑनर था, उसका ऑनर था, उसके साथ मैंने बात की थी। तो लड़कों को मैं अपने दोस्तों को वहां शिफ्ट करवाया था और उनसे मैं पैसे ले रहा था।
अच्छा,
मतलब
तो आप तो सही मानों में बिजनेसमैन थे शुरू से भाई। अच्छा, तो कितने कितने पैसे कमा ले? 10-12 हर महीने आप बचाते थे?
हाँ हाँ हाँ, वो इतना मेरा मुझे बच जाता था। इस तरह वक्त गुजरता गया, मैंने ग्रेजुएशन कर ली, इंजीनियरिंग की डिग्री मैंने ली। और चूंकि वो मेरे वालिद को चाहिए था, वो मैंने उनको दे के मुझे नाउ आई एम फ्री। तो मैंने अपने दोस्तों को लेके शफीक और नूर, शफीक मेरे साथ अभी बैठे हैं, वो बायोटेक्नोलॉजिस्ट है, एमफिल उन्होंने की है। उसके अलावा नूर हमारे दोस्त है, उन्होंने पॉलिटिकल साइंस में मास्टर की हुई है। तो हमारे जहन में एक आइडिया आया कि हम अपने लिए कुछ ना कुछ कर लेंगे। मतलब शफीक के साथ में मिला था 2009, तो उस टाइम से हमारी अंडरस्टैंडिंग थी, मतलब मिलते थे, आइडियाज वगैरह डिस्कस कर लेते थे। तो ड्यूरिंग स्टडीज हमने फैसला कर लिया था कि हमें किसी का नौकर नहीं बनना है। काम छोटा हो या बड़ा हो, हम खुद अपने लिए करेंगे। स्टूडेंट लाइफ से ही हमने डिसाइड कर लिया था। तो ग्रेजुएशन के बाद हमने अपनी एक कंपनी का सोचा कि हम कुछ इस तरह काम करेंगे कि हम लोगों के घरों में खाना शाना पहुंचाएंगे।
अच्छा।
तो हमारे जहन में एक आइडिया आ गया कि हम अपनी एक लोकल जबान में एक हमने एक कंपनी की नाम रख दी कुरुमगार। उसका मतलब ये होता है कि एक बंदा होता है वो हर काम में माहिर होता है।
हाँ। हरफन मौला, यानी हरफन मौला अगर उर्दू में कहें तो।
हाँ हाँ हाँ, हर फन मौला। तो जब मैंने हम दोस्त इन्होंने इसको स्टार्ट की तो घर वाले भी, रिश्तेदार भी, मतलब बड़े उन्होंने हमें बहुत कुछ कहा, हमारी आपके साथ क्या एक्सपेक्टेशन थी, आप क्या कर रहे हैं, उन्होंने बहुत कुछ कहा हमें। लेकिन हमने फैसला कर लिया था कि हमें अपने लिए कुछ करना है। तो अल्हम्दुलिल्लाह जब हमने स्टार्ट कर लिया तो शुरू में बड़ी स्ट्रगल करनी पड़ी हमें, और बाद में कस्टमर्स वगैरह बिल्ड होते गए और एक कंपटीशन आ गया स्टेट लेवल पे। उस कंपटीशन में हमने हिस्सा लिया और उस कंपटीशन को हम लोगों ने टॉप कर लिया और गवर्नमेंट की तरफ से हमें 20 लाख रुपए का इनाम मिल गया।
अच्छा, कॉम्पिटिशन क्या था, खाना पकाने का?
हाँ, कंपटीशन क्या था, केपी यूथ इम्पैक्ट चैलेंज। उसमें ये था 18 साल से लेके 30 साल के नौजवानों को ना बिजनेस आइडियाज के लिए मुंतखब करते थे। उसमें ऑलमोस्ट 1200 लड़कों ने हिस्सा लिया और उनमें से 40 लड़कों को उन्होंने ना सेलेक्ट कर लिया, तो उस पर हमारा नाम भी आ गया। ये था केपी गवर्नमेंट का एक इनिशिएटिव था, केपी यूथ इम्पैक्ट चैलेंज।
ये किस साल की बात है खालिद, थोड़ा सा मालूमात भी साथ साथ लेते चलें, ये किस साल की बात है कॉम्पिटिशन जो था?
ये लास्ट अभी मतलब मार्च अप्रैल की बात है।
तो इसका मतलब है कि ये कई साल से हो रहा है या ये नया कोई इनिशिएटिव था गवर्नमेंट का?
ये नया आया हुआ है, केपी गवर्नमेंट की तरफ से, पीटीआई की गवर्नमेंट की तरफ से आया हुआ है।
तो अभी भी है, इस साल आइंदा साल के लिए भी होगा ये मुकाबला?
बिल्कुल बिल्कुल होगा, मुझे लगता है होगा। फर्स्ट टाइम उन्होंने इनको इसको इंट्रोड्यूस किया था और इस प्रोजेक्ट को लम्स मॉनिटर कर रही है।
अच्छा।
तो ये प्रोजेक्ट उनके साथ है और जहां मुझे इल्म है ये फिर भी मतलब इस तरह के प्रोग्राम्स वगैरह के लेके आएंगे।
तो 20 लाख आपने क्या किया फिर उस 20 लाख से?
तो हमें ना ये पैसा इंस्टॉलमेंट में मिलती है कि मतलब 5 लाख से 20 लाख तक की वो स्टार्टअप पे ये लोग इनाम दे देते हैं। तो शुरू में 5 लाख में मिले,
بعد میں لوگوں نے اسیسمنٹ وغیرہ کر لی اور یہاں آ کے ہماری کمپنی ہماری پروگرس وغیرہ دیکھ لی اور جو انویسٹمنٹ ہم نے کی تھی یہاں پہ مارکیٹنگ پہ اور دوسرے وغیرہ آفس اسٹاف پہ اور دوسرے اس پہ ہم نے لگایا کہ وہ سارے ان کو دکھا دیے. ابھی وہ 7-8 تاریخ ہمیں پھر سے بلائے ہیں تو انشاءاللہ سیکنڈ گرانٹ ہمیں مل جائے گا. تو یہ پیسہ انسٹالمنٹ میں دے دیتے ہیں اور اس کو مطلب فالو اپ بھی دے دیتے ہیں کہ ایسا نہ ہو کہ ہم ان کو پیسہ دے دیں یہ لڑکے مطلب اس کو بزنس میں انویسٹ نہ کر لے اور کچھ دوسرے اس میں انویسٹ کر کے کھا لے.
اچھا تو ایک بات اب مجھے اور بتائیے یہاں پر کہ آپ کا اب پروفٹ آنا شروع ہوا آپ کے اس بزنس سے, یعنی ابھی بزنس پروفٹ؟
الحمدللہ ابھی بہتر ہے کہ مطلب کوئی بھی کمپنی ہوتی ہے 1-2 سال اس کو خود چلا لینا ہوتا ہے. الحمدللہ ہم نہ لاس پہ نہ بک ہائی مارجن پہ ہیں. الحمدللہ ہمارے ساتھ ابھی بھی امپلائرز وغیرہ بھی ہیں اور ہم کافی اچھی گروتھ ہو رہی ہے.
تو کس طرح کھانا آپ گھر گھر پہنچاتے ہیں, دفتر میں پہنچاتے ہیں, کیا کرتے ہیں کھانے کے لیے؟
ہم یہ کرتے ہیں, ہمارا ایک کال سینٹر ہے, ہم صبح آ کے اس کال سینٹر کی کال سے کال وغیرہ کا ویٹ کر رہے ہیں.
ٹھیک ہے,
تو یہاں پہ یہ ہے کہ لوگ وہاں پہ کال کرتے ہیں, کال کر کے ہم سے تین قسم کی سروس مانگتے ہیں. ایک سروس یہ ہے کہ وہ آئٹمس ڈلیوری یا فوڈ ڈلیوری کا کہتے ہیں ہمیں. دوسرا یہ کہ بازار سے ان کے لیے شاپنگ کر کے لے جانا ہوتا ہے. تیسرا یہ ہے کہ وہ اپنا لوکیشن بتا کے, کیونکہ یہاں پہ ایک بڑا ایشو ہے, ٹرانسپورٹیشن کا بڑا ایشو ہے چترال میں. تو ہاں, تو اس مسئلے کو سارٹ آؤٹ کرنے کے لیے ہم ان کو ویری اکانومیکل سواری کی وہ سہولت ہم ان کو دے دیتے ہیں.
اچھا, آپ کی کہانی مطلب جتنا میں اس کو سن رہی ہوں میرے دماغ میں بہت سے سوالات ہیں اور میں یہ چاہتی ہوں کہ اس میں ہم آپ کے دونوں ساتھیوں کو بھی لائیں, لیکن آج پروگرام کا وقت ہمارے پاس کم ہے. تو آپ ایک کام کیجئے, آپ ایک چھوٹا سا ویڈیو بنا کے بھیجئے 2 منٹ کا, آپ سب دوستوں کا نا, جہاں آپ کے سینٹر میں آپ بیٹھے ہوں اور کھانا جہاں بھی بن رہا ہے اور آپ لوگ پیک کر رہے ہیں جو بھی کر رہے ہیں, مگر دلچسپ ہونا چاہیے وہ ویڈیو تاکہ ہم اپنے فیس بک پہ ڈالیں. اور اگلے ہفتے پھر ہم آپ کی تینوں کی کہانیاں ریکارڈ میں کروں گی اور پھر ہم آپ کو پروگرام میں لے کے آپ سے باتیں کریں گے. لیکن آج میں ایک کہانی میری ابھی تک باقی ہے کہ جو ہماری ویڈیو اسٹوری ہوتی ہے, آپ نے بھی اسی کے ذریعے ہم سے کانٹیکٹ کیا, میں نے ایک ویڈیو ڈالا تھا, کیسا لگا آپ کو ویڈیو؟ اس کی کہانی سنائیے مجھے.
اچھا لگا, بڑا اچھا لگا, جو پولیس والا پیشنٹ سے بڑا جو اس کو اپنے لیے نا وہ کیا پیشنٹ ہی کہتے ہیں, پیشنٹ سمجھ کے وہ ڈیوٹی دے رہا تھا, مجھے بڑا اچھا لگا. مجھے اس طرح کے لوگ اچھے لگتے ہیں.
اچھا, ان کا نام میں تھوڑا سا اپنے سننے والوں کو بتا دوں, کیونکہ یہ کہانی ہمارا وعدہ تھا ہم سنائیں گے. یہ بھارت کی ریاست اڑیسہ میں ایک نوجوان ہے, پرتاپ چندر کھنڈوال. اور ان کا کمال یہ ہے کہ یہ آپ نے تو دیکھا ہی تھا کتنا اچھا ہی ڈانس کر رہے تھے, لیکن اس پہ کچھ کمنٹس آئے ہیں میں خالد سنانا چاہوں گی. ایک تو عامر علی یوسف زئی صاحب نے تو خیر تعریف کی ہے اس کی, اسی طرح شرافت علی صاحب نے بھی, لیکن توصیف شوقی نے ایک اعتراض کیا ہے اور جو تھوڑا سا شاید میرے دل میں بھی یہ خیال تھا, وہ لکھتے ہیں درویش باغ پٹن بارہمولہ سے کہ یہ ڈانس روڈ کے بیچ میں جو کر رہے ہیں تو یہ گاڑیوں کو اپنی طرف متوجہ کر لیتے ہیں, تو اس سے یعنی ان کی توجہ ہٹ جاتی ہے ٹریفک سے, تو یہ خطرہ تو ہے, لیکن مجھے ایسا لگتا ہے کہ شاید سننے والے تھوڑا سا ڈرائیور آہستہ کر لیتے ہوں گے, اور ظاہر ہے کہ بہرحال پولیس کی وردی میں ہیں تو ڈر تو ان سے لگتا ہوگا نا کہ ایسا کوئی خلاف ورزی نہ کریں کہ پکڑے جائیں. اور شری بھگوان شرما صاحب نے بتایا ہے کہ ان کو یہ جو نوجوان ہیں ان کو کئی ٹی وی چینلز نے اور میڈیا نے ان کو کور کیا. میں درخواست کروں گی بھگوان شرما صاحب آپ سے کہ اگر آپ ان کا نمبر یا کوئی کانٹیکٹ لے سکیں, میں چاہوں گی کہ یہ اپنی کہانی ہمیں سنائیں پروگرام میں آ کے, تو مجھے بڑی خوشی ہوگی. اسی طرح خان بلوچ, شاہد علی, میمونہ سید, فاروق خان اور جمال صاحب, ساجد جمال صاحب کچھ خوش نہیں ہیں ان کے ڈانس سے, لیکن بہرحال یہ اپنی اپنی ہر ایک کی پسند ہے. ایک اور ہمارے کالر نے کہا ہے کہ میرا میسج پڑھ کے سنائیں, لیکن میسج مجھے کوئی نظر نہیں آیا ان کا, تو اس لیے ہم سنانے سے قاصر ہیں آپ کا یہ جو پیغام ہے. اچھا جناب, نصیر خان تھے ان کا نام, اور جان ایم شیرانی, ملک حسنین اور شازیہ خان, ان سب کے بھی پیغامات ہیں. تو ہمارے ساتھ طارق چکتائی صاحب تھے. طارق صاحب, میں آپ سے معذرت چاہتی ہوں, آپ کو ہم ہر دفعہ پروگرام میں لیتے ہیں تو اس لیے مجھے امید ہے کہ آپ اس کو مائنڈ نہیں کریں گے کہ آپ پروگرام میں رہے. کینسر کے بارے میں آپ کا سوال تھا, نام آپ کا نشر ہو گیا, اور میں آخر میں آپ سے کہوں گی خالد محمود کچھ کہنا چاہیں گے آپ؟
नहीं मतलब मुझे बड़ा अच्छा लगा, मैं शायद टाइम ज्यादा होता तो शफीक से भी आपकी शफीक की बात करना चाह रहे थे, वो अभी नीचे गए हैं, तो इंशाल्लाह हम वीडियो वगैरह बना के ना इसको बड़ा अच्छा करके तैयार करके आपको इंशाल्लाह भेज देंगे, क्योंकि हमें अच्छा लगेगा हम तीनों साथ बैठेंगे फिर इसके हवाले से ना मजीद बात कर लेंगे।
तो आपके कस्टमर्स कितने हैं इस वक्त?
अल्हम्दुलिल्लाह कस्टमर्स दिन ब दिन बढ़ते जा रहे हैं, और मतलब तो, हमारा बिजनेस लॉस पे नहीं है।
तो चलिए मैं सबसे आपसे इजाजत चाहती हूँ, आइंदा हफ्ते फिर मुलाकात होगी, खुदा हाफिज़।
इस प्रोग्राम में जो नुक्ताए नजर पेश किए गए वो खालिसतन हमारे मेहमान शुराका के थे, और वो वॉइस ऑफ अमेरिका के वाकिफ या अमरीकी हुकूमत की पॉलिसी की नुमाइंदगी नहीं करते।
एसोसिएटेड प्रेस ने एक तजियाती रिपोर्ट में बताया है कि तीन एशियाई मुल्कों में हाल ही में बरसरे इक्तदार आने वाली क्यादतें अपने अपने मुल्कों में चीन की सरमायाकारी या कर्जों में अदम तवाजुन पर अपनी इंतखाबी मुहिम में तहफ्फुज़ात ज़ाहिर करती आई हैं, और खित्ते में चीन के बढ़ते हुए असर रसूख को भी एक हद में रखने की बात करती रही हैं। लेकिन तजिया कारों के ख्याल में दुनिया की दूसरी बड़ी मईशत ने जिस तरह तरक्याती मंसूबे इन मुल्कों में शुरू कर रखे हैं, शायद ही बीजिंग के असर रसूख को कम किया जा सके। रिपोर्ट के मुताबिक मलेशिया के रहनुमा महातीर मोहम्मद, पाकिस्तान के वजीर आजम इमरान खान और मालदीव के इब्राहिम मोहम्मद साले नए मैंडेट के साथ ये आज़ादी रखते हैं कि वो तरक्याती मनसूबों में चीन की गैर मामूली सरमायाकारी को महदूद कर सकें या इससे बाहर आ सकें। असद हसन ने पाकिस्तान के पस मंजर में माहरीन की गुफ्तगु पर मबनी एक रिपोर्ट तैयार की है।
प्रोफेसर रवनी ठाकुर नई दिल्ली यूनिवर्सिटी के साथ वाबस्ता हैं और चीन से मुतालिक अमूर की माहिर हैं। वो कहती हैं कि सीपैक पर भारत के तहफ्फुज़ात इस मंसूबे के गिलगित बल्तिस्तान जैसे कश्मीर से मुंसलिक मुतनाज़े इलाकों से गुजरने के सबब हैं, लेकिन नई दिल्ली के साथ साथ जापान भी चीन के बढ़ते हुए असर रसूख पर गाफिल नहीं रहना चाहता।
चाइना ने अभी तक बड़ी अग्रेसिविटी दिखाई है। चाइना ने अपने मतलब स्पेशली जहां पर जहां तक टेरिटरी का सवाल आता है, टेरिटोरियलिटी का सवाल आता है, वहां पे चाइना ने बड़ी एग्रेशन दिखाई है, चाहे वो हिंदुस्तान का बॉर्डर है, चाहे वो साउथ चाइना सीज है, और ये उनकी जो आइलैंड बिल्डिंग है, चाहे वो है। इन अ सेंस चाइना ने दुनिया और अपने नेबरहुड को एक किस्म से पैट कंप्ली दे दिया है कि ये लो हमने तो कर लिया, हमने तो आइलैंड बना लिए, हमने तो इस बॉर्डर पे कब्जा कर लिया, अब आप क्या करेंगे, लड़ाई छेड़ेंगे, हम इतने स्ट्रांग हैं। तो नेचुरली जो नेबरहुड है उनको इसके बारे में कॉशियस रहना भी जरूरी है, और अपनी डिफेंसिव पोस्चर्स को भी रीवैम्प और रीसोचने की आवश्यकता आ जाती है।
कर्नल मकबूल आफरीदी फेडरेशन ऑफ पाकिस्तान चैम्बर ऑफ कॉमर्स एंड इंडस्ट्री की सीपैक कमेटी के साबिक रुकन हैं, और इस मंसूबे के साथ साथ इलाकाई तजारत पर मजामीन लिखते रहते हैं। वो कहते हैं कि किसी भी मुल्क को कर्जों की उस हद तक नहीं जाना चाहिए जिनका लौटाना मुश्किल हो जाए।
आई थिंक क्योंकि पाकिस्तान पहले भी मकरूज है और अभी भी जब ये पैसा आएगा इसमें और भी इंटरेस्ट बढ़ेगा। हमें पाकिस्तान गवर्नमेंट को इतना लोन लेना चाहिए जितनी हमारी कैपेसिटी है कि जिसको हम प्रॉपरली यूटिलाइज कर सकें।
प्रोफेसर रवनी ठाकुर कहती हैं कि हम्बनटूटा 100 साल की लीज पर चीन के सपुर्द हो चुका, क्या पाकिस्तान की अवाम कर्जों में अदम तवाजुन पर गवादर जैसा शहर चीन के हवाले कर सकते हैं?
आज पाकिस्तान की आर्थिक स्थिति कुछ अच्छी नहीं है, कई आउटस्टैंडिंग उनके डेट्स हैं, और सबसे बड़ा डेट चीन की कारण है, और ये भी ओबर की कारण है, वन बेल्ट वन रोड के कारण है। सो आई थिंक ये इश्यूज तो लीडरशिप को उठानी ही पड़ेगी, या फिर क्या पाकिस्तान का आवाम मान जाएगा अगर पाकिस्तान ने भी गवादार 100 ईयर लीज पे दे दिया चाइना को? ये मेरा डेट एज अ फॉर्म ऑफ डेट रीपेमेंट, दिस इज व्हाट हैज हैपेंड इन अफ्रीका में जिबूती में ये हुआ है, श्रीलंका में ये हुआ है, अभी हाल में मैंने सुना कि काजिस्तान के कुछ लोन, किर्गिस्तान के कुछ लोन माफ कर दिए हैं चीन में।
कर्नल मकबूल आफरीदी कहते हैं कि ग्वादर से मुतालिक खदशात महज मफरूजे हैं।
ये एक मफरूजे पे बात हो रही है तो मैं तो ये कहूँगा कि हमें चाइना के साथ हर सूरत में ये सीपैक करना है और इसको हमें कामयाब करना है।
तहम वो कहते हैं कि चीन के साथ मुआहदों की तफसीलात सामने आनी चाहिए और सऊदी अरब के साथ साथ दीगर ममालिक को भी स्ट्रेटेजिक पार्टनर बनाया जाए।
अल्टीमेटली ये एक इकोनॉमिक प्रोजेक्ट है और उसमें पब्लिक ने हिस्सा लेना होगा, प्राइवेट पार्टीज में, तो जब उनको टर्म्स एंड कंडीशन का ही पता नहीं होगा तो वो किस तरह पार्टिसिपेट करें। हमें ग्वादर को इंटरनेशनल सिटी बनाना चाहिए, न कि चाइना सिटी बनाना चाहिए। हमें तमाम जितने डेवलप्ड कंट्रीज हैं, इवन मैं अमेरिकन को भी कहता हूँ कि वो भी आकर उसमें अपना हिस्सा डालें।
چین کے ساتھ راہداری منصوبے کی بات چیت پیپلز پارٹی دور میں شروع ہوئی جبکہ نواز شریف حکومت میں اس پر باقاعدہ کام شروع ہو گیا تھا۔ کرنل مقبول آفریدی پر اعتماد ہیں کہ دونوں سیاسی حکومتوں نے پاکستان کے مفاد کو پیش نظر رکھا ہوگا۔ پاکستان میں عمران خان کی حکومت بننے کے بعد ان کے ایک مشیر کے حوالے سے یہ خبریں شائع ہوئی تھیں کہ پاکستان چین کے ساتھ راہداری منصوبے کی شرائط پر نظر ثانی کر سکتا ہے، لیکن حزب اختلاف کے دباؤ کے بعد اس بیان کی تردید سامنے آ گئی۔ امریکہ کے دورے پر موجود پاکستان کے وزیر خارجہ شاہ محمود قریشی نے گزشتہ اتوار کو واشنگٹن میں صحافیوں سے گفتگو کے دوران وائس آف امریکہ کے ایک سوال کے جواب میں چین اور امریکہ کے ساتھ تعلقات میں توازن رکھنے کا اعادہ کیا تھا۔
Certainly, China is a very important friend, a very reliable, a very consistent friend of Pakistan.
وہ کہہ رہے ہیں کہ چین اور امریکہ دونوں ملک پاکستان کے لیے اہم ہیں۔ چین کے ساتھ پاکستان کا ایک بہت بڑا منصوبہ سی پیک چل رہا ہے، امریکہ بھی پاکستان کے لیے اہم ہے۔ پاکستان دونوں ملکوں کے ساتھ تعلقات جاری رکھنا چاہتا ہے اور چین کو پاکستان امریکہ تعلقات پر تشویش نہیں ہے۔ پروفیسر رونی ٹھاکر خبردار کرتی ہیں کہ چین کی امریکہ کے ساتھ تجارتی جنگ اور خطے میں اس کا ایجنڈا اس کے لیے بھاری پڑ سکتا ہے۔ اسد حسن۔